सिचुएशन कुछ इस तरह की है कि डेवलपमेंट के कवर में और इस तरह भी कुछ लोग जो है वो आए हैं इस मुल्क में जिन्होंने अपने एजेंडास को प्रमोट किया है यहाँ पे।
सही, तो ये वजह है कि शायद इदारे जो है कॉन्शियस हो जाते हैं। ताहिर अब्दुल्ला साहिबा के पास जाने से पहले चंद सेकंड की एक साउंड बाइट चौधरी निसार अली खान, पाकिस्तान के इंटीरियर मिनिस्टर, आज उन्होंने कहा क्या है, कुछ देर पहले प्रेस कॉन्फ्रेंस से उन्होंने खिताब किया, क्या बताया सेव द चिल्ड्रन की इस दफातर के बंद होने के पीछे क्या वजूहात हैं?
जो कल जिस पर पाबंदी लगी है इसके साला साल से यहाँ काम कर रही थी चार्टर के मुखाल अपने एजेंडा और चार्टर के मुतजाद, और हमारे पास कवायफ मौजूद हैं। मगर हाँ, मेरे जहन में चंद एनजीओस के, बैन अलावी एनजीओस के ऐसी ऐसी कार्रवाइयाँ हैं कि आपके सामने रखूँ तो आप कान को हाथ लगाएं। मगर अगर ये क्रिटिसिज्म जारी रही, हम जो इनको रेगुलेट करना चाहते हैं, रेगुलेट भी नहीं करना चाहते, इनको अपने चार्टर के मुताबिक काम करने पर मजबूर करना चाहते हैं। दुनिया में ऐसे ही होता है, हम किसी पर पाबंदी लगाना नहीं चाहते। जो अच्छा काम कर रही हैं हम उन्हें सपोर्ट करेंगे, हम उन्हें वेलकम करेंगे, हम उन्हें फैसिलिटेट करेंगे, खा वो बैन अलावी एनजीओज हैं, खा वो लोकल एनजीओज। मगर अच्छे काम करने वालों की छतरी के नीचे मनफी काम करने की इजाज़त नहीं देंगे, और उसमें से बहुत सारा काम पाकिस्तान के मुफाद के खिलाफ हो रहा है। तो इस सिलसिले में एक तूफान बर्पा हो गया है, तूफान बर्पा नहीं होना चाहिए बैन अलावी तौर पर।
जी ताहिरा अब्दुल्ला साहिबा, आपका भी बहुत शुक्रिया और खैर मकदम। तूफान बरपा नहीं होना चाहिए बैन अलावी तौर पे, आपने इस डेवलपमेंट को किस तरह से देखा है, किस तरह से एनालाइज किया है, क्योंकि दोनों उसके जावी हैं। गैर सरकारी तंजीमों का जो किरदार है उसको बजाते खुद उन्होंने भी एडमिट किया है, एक बड़ा कंट्रीब्यूशन है, लेकिन वो कहते हैं कि आपने दायरा कार से बाहर ना निकलें, आपने चार्टर के मुताबिक काम करें।
जी बहुत शुक्रिया, और मैं सबसे पहले तो अपने तारुफ की थोड़ी सी तस्दीक कर दूं। मैं गैर सरकारी तंजीमों को ना मॉनिटर करती हूं, ना चलाती हूं, ना मुंसलिक हूं, ना मुलाजिम हूं, तो मैं बिल्कुल एक इंफरादी हैसियत में काम करती हूं, तो मेरा इस तरह कोई ताल्लुक नहीं है। अलबत्ता जो ह्यूमन राइट्स के जो इश्यूज होते हैं और इस तरह की चीज़ें, बहुत सारे लोग सड़कों पर जब निकलते हैं तो हर कोई निकलता है साथ, लेकिन मैं वाबस्ता रस्मी तौर पर नहीं हूँ किसी के साथ। ठीक है जी,
ये जरा थोड़ा सा मैं, और मेरे ख्याल मैंने तारफ में ये नहीं कहा, आपकी वाबस्तगी का तذکرہ नहीं किया।
अच्छा जी, चलें। अच्छा जी, अब आ गई ये चौधरी निसार अली खान का बयान और सेव द चिल्ड्रन के साथ जो हुआ। बहुत देर कर दी मेहरबान आते आते। 2 मई 2011 को जब ओसामा बिन लादन के काकुल कंपाउंड में जब अमेरिकन सील्स ने जब रेड किया था और हमें नहीं पता, मुबैना तौर पर हलाक किया गया और फिर दफनाया गया समंदर के अंदर वगैरह वगैरह, लंबी कहानी है, सब जानते हैं, दोहराने की जरूरत नहीं है। मैंने इस वक्त उस वाक्य को इसलिए याद किया कि ये बात मंजरे आम पर आई थी उस वक्त कि सेव द चिल्ड्रन फंड या इस तरह की कोई अमरीकी या गैर पाकिस्तानी गैर मुल्की कोई तंजीम है जिसमें डॉक्टर शकील आफरीदी उनके साथ मुंसलिक थे। अब मैं अपना अल्फाज को जरा एहतियात से चुन रही हूँ कि वाबस्ता थे या मुंसलिक थे या मुलाजिम थे, हमें नहीं मालूम, क्योंकि किसी जमाने में तो वो गवर्नमेंट ऑफ पाकिस्तान के डिपार्टमेंट ऑफ हेल्थ के साथ भी मुंसलिक थे। तो उन्होंने पोलियो की आड़ में या वैक्सीनेशन की आड़ में जो जो डीएनए वगैरह टेस्ट किया वगैरह जो किया, तो अगर तो ये सेव द चिल्ड्रन था और अगर हुकूमत पाकिस्तान उस वक्त की जो कि पाकिस्तान पीपल्स पार्टी की हुकूमत थी और अब पीएमएल नून की हुकूमत है, तो 2011 की मई से लेकर अब 2015 की जून आ गई है, ये कदम तो बहुत पहले उठा लेना चाहिए था। ठीक है ना, अगर अगर ये वही तंजीम है, मुझे तो नहीं मालूम कि कौन सी तंजीम है, नाम बहुत सारे सामने आ रहे थे, लेकिन एक मफरूज
मीडिया रिपोर्ट्स में यही हवाला तलाश किया जा रहा है बुनियादी तौर पर जब इसमें बात हो रही है, तो यही हवाला।
तो ये एक अफवाह भी है, एक मफरूजा भी है, लेकिन र्यूमर्स और असम्पशंस पे हम नहीं जाते, हम तो ठोस शवाहिद पे जाएंगे ना। तो अगर तो ये वो तंजीम थी तो इसको 3 साल या 4 साल और 1 माह क्यों ऑपरेट पाकिस्तान के अंदर करने की इजाजत दी गई, क्यों नहीं इसको इसको उस वक्त क्यों नहीं पकड़ा गया, पहली बात। दूसरी बात, अगर इनके चार्टर में, मैं पहले तो सिर्फ सेव द चिल्ड्रन की बात करूंगी, फिर आगे जाके पाकिस्तानी एनजीओ की अगर वक्त हुआ तो बात करूंगी।
जी जी बिल्कुल।
अगर इनको इनके मैंडेट में, अगर इनके मंशूर में और इनका जो जो एक मुआहदा हुआ है हुकूमत पाकिस्तान के साथ, मिनिस्ट्री ऑफ फाइनेंस एंड इकोनॉमिक अफेयर्स आमतौर पर डील करती है इसको गैर मुल्की गैर सरकारी तंजीमों को, تو اگر ان کو بلوچستان جانے کی اجازت نہیں تھی, فاٹا جانے کی اجازت نہیں تھی, گلگت بلتستان جانے کی اجازت نہیں تھی, تو یہ بات تحریری طور پر ان کے ساتھ معاہدے میں آنی چاہیے تھی, ٹھیک ہے نا. اب بعد از واقعہ اگر آپ کہیں کہ یہ بلوچستان کیوں گئے, فاٹا کیوں گئے, خیبر پختونخوا کیوں گئے, سندھ کیوں گئے, شاداد کوٹ اور شکار پور کیوں گئے, گلگت بلتستان کیوں گئے, یہ تو بعد از واقعہ ہوتا ہے. جب گھوڑا استبل سے نکل گیا تو آپ دروازہ بند کرنے کی کوشش کریں, یہ میں سمجھتی ہوں تھوڑا سا مناسب نہیں ہے. اب آئی بات کہ اگر یہ تجاوز کر رہے ہیں اپنے اس معاہدے سے جو کہ انہوں نے حکومت پاکستان کے ساتھ دستخط کر رکھا ہے دو دہائیوں سے یا ڈیڑھ دہائی سے, تو پھر تو بہت واضح ہے کہ میں اس چیز کی حمایت میں ہوں کہ ان کو کنٹرول کیا جائے اور ان کو پکڑا جائے کہ یہ کیا کر رہے ہیں, صحیح کر رہے ہیں یا غلط کر رہے ہیں. تو یہ تو میں تو بہت واضح ہوں. اب ہم تھوڑی سی بات, اگر آپ کے پاس وقت ہے تو پاکستانی غیر سرکاری تنظیموں کے بارے میں کرنا چاہتی ہوں. 1860 کا ایک قانون ہے جی, برطانوی سامراج کے دورے درمیان وہ جو ان کا دور تھا, اس کے تحت غیر سرکاری تنظیموں کو, سوشل ویلفیئر آرگنائزیشنز کو, سماجی تنظیموں کو, فلاحی تنظیموں کو, مثلا ایڈی ٹرسٹ ہو گیا, ہزار بڑھنی ٹرسٹ ہو گیا, چیپا ایمرجنسی ایمبولینس ہو گئی, اس طرح کی چیزوں کو, ان سب کو ریگولیٹ کیا جاتا تھا ایک قانون کے تحت جو کہ 1860 کا قانون تھا. اس کے بعد پاکستان بننے کے بعد 1947 کے بعد 1961 میں ایک اور قانون, والنٹری سوشل ویلفیئر سوسائٹیز ایکٹ بنایا گیا تھا جی. اس پہ تو نہیں جائیں گے اب کہ یہ ایک فوجی دور تھا یا کیونکہ تھا یا کسی پارلیمنٹ نے ان کو یہ قانون سازی کی, اس پہ کسی اور دن گفتگو کر لیں گے, لیکن یہ قانون موجود ہے. اب دو قوانین کے تحت این جی اوز کو ریگولیٹ کیا جاتا. اس کے علاوہ چیریٹیز کا علیحدہ ایک ٹرسٹ ہے. ٹرسٹ ہوتے ہیں وہ سیکیورٹیز اینڈ ایکسچینج کمیشن آف پاکستان, جو کمپنیز آرڈیننس ہے وہ علیحدہ ہے. تو فاؤنڈیشنز, ٹرسٹ, کمپنیز, این جی اوز وغیرہ, بہت مختلف قوانین اور بہت اسکیٹرڈ قسم کے قوانین ہیں. ایک اور بات میں آپ کے گوش گزار کرتی چلوں اور پھر ہم آئیں گے کہ یہ قانون صحیح ہے یا غلط ہے, اور اس کا آج کل جو مسودہ قانون بن رہا ہے وہ کتنا ڈریکونین ہے یا نہیں ہے, اس پہ بعد میں آئیں گے. لیکن آپ کو اس پورے دائرے میں ایک پہلو ہے جو نہیں لایا گیا ابھی تک, اور وہ یہ ہے جو مدرسے ہیں, مذہبی مدرسے جو کہ یا تو وفاق المدارس چلاتے ہیں یا سیاسی جماعتیں, مذہبی سیاسی جماعتیں چلاتی ہیں, اور یا پھر مساجد کے ساتھ منسلک ایک طرح سے یہ فلاحی ادارے ہی سمجھ لیں یا آرفنیج سمجھ لیں یا کچھ اس طرح سمجھ لیں, جو کہ جن کا کوئی والی وارث نہیں ہوتا یا جو بچے بغیر کسی گارڈین کے ہوتے ہیں ان کو وہاں پہ رکھا جاتا ہے. اب آپ کو یہ بات پتہ نہیں معلوم ہے کہ نہیں کہ حکومت پاکستان مدارس کو بھی این جی او کے زمرے میں لاتی ہے.
صحیح.
تو لیکن جب ایک این جی او کا جو لفظ ہے اردو زبان میں, حالانکہ انگریزی کا ایک مخفف ہے, اس کو جب اردو میں اور خاص طور پہ ٹیلی ویژن اور ریڈیو پر یا اردو کے اخبارات میں جب ذکر کیا جاتا ہے این جی او کا, تو وہ ایک خاص نقطہ نظر سے دیکھا جاتا ہے جو کہ بہت ہی متعصب
اور نیگیٹو,
بہت منفی ایک نگاہ سے این جی اوز کو دیکھا جاتا ہے. ان کو ایک مغرب زدہ, اینٹی پاکستان, اینٹی اسلام, اینٹی اسٹیٹ, اور یہ ملک کے مفاد کے خلاف کام کر رہے ہیں, یہ ریاست کے خلاف ہے, یہ مذہب کے خلاف ہیں. یہ ایسا بالکل نہیں ہے. میں سمجھتی ہوں یہ بہت نا انصافی ہے ان اداروں کے ساتھ جو کہ صحت اور تعلیم اور پانی اور روزگار کے وہ کام کر رہی ہیں جو کہ ریاست کو کرنے چاہیے تھے, لیکن ریاست وہ سر انجام نہیں
دینے میں ناکام رہی ہے.
این جی اوز ایک گیپ فل کرنے کی کوشش کر رہے ہیں جو کہ بہت بڑا ایک خلا ہے حکومت اور ریاست کی طرف سے.
جی رکشندہ نا صاحبہ, آپ یہ بتائیے گا خاص طور پہ یہ جو طاہرہ صاحبہ نے یہ کہا کہ این جی او صرف ایک نام کا لیبل جو ہے وہ بھی بہت منفی لگتا ہے, حالانکہ جو کام ہے پاکستان کے اندر عبدالستار ایدھی یا ایدھی فاؤنڈیشن وہ بھی ایک این جی او ہے, لیکن وہ ایک بہت زبردست قسم کی شہرت جو ہے اس کو انجوائے کرتی ہے, لیکن باقی جو تنظیمیں ہیں جن کے ساتھ صرف این جی او لگ جائے وہ کیوں لیبل ہو جاتی ہیں, اور اس لیبل سے بچنے کے لیے
دو ریزن ہیں. اس کے دو ریزن ہیں. ایک تو پہلا, یہ بالکل طاہرہ نے صحیح کہا, ایک تو مسئلہ یہ ہوتا ہے کہ جہاں جہاں پر بھی اسٹیٹ کے انسٹیٹیوشنز کا فیلئر ہوتا ہے تو آپ یہ دیکھیں کہ وہاں پہ این جی اوز آپ کے فلڈ میں, آپ کے ارتھ کویک میں, ان ساری چیزوں میں آپ نے خود دیکھا ان سارے حادثات کے اندر. वो ये जब आपको जरूरत होती है उस वक्त आप इनको बिठा लेते हैं टेबल पे, और फील्ड में भी आप कहते हैं कि जी अब ये डिजास्टर हो गया, आप इस डिजास्टर को हमारे साथ मैनेज करें, और ऑलरेडी डे टू डे के डिजास्टर्स को जो वेलफेयर ऑर्गेनाइजेशंस है या सर्विस डिलीवरी ऑर्गेनाइजेशंस है वो कर रही हैं। लेकिन एक क्योंकि मीडिया के अंदर खास तौर पे आप अगर आप देखें हमारे उर्दू अखबारात में बहुत दफा आया है आपके हमारे टेलीविजन चैनल्स पे जहाँ पे इश्यूज के लिए स्पेस बढ़ी है वहां पे स्पेस श्रिंक भी हुई है, तो वो एक तरह से एनजीओज में के खिलाफ जो प्रोपेगेंडा है उस पे लोग ज्यादा बिलीव करते हैं। एक दूसरा रीजन ये भी है, देखिए ये जो फील्ड में हमने खुद काम कर रहे हैं और जो हमारा तजर्बा है सबका, तो उसमें एक राय है हमारी सबकी, और ये राय जो है वो हमारे अपने जो तजर्बात हुए हैं उसकी बेस पर है कि क्योंकि जितनी भी ऑर्गेनाइजेशन है जो लेबल हुई है उनमें से वो ऑर्गेनाइजेशन सर्विस डिलीवरी नहीं है, वो बात करती है बराबरी की, वो बात करती है कि आप जो है ना मिनिमम वेज की बात करती है वो, और वो ऐसे इश्यूज को उठाती है जो सोसाइटी के अंदर जो है जो ताकतवर तबका है उससे ताकत छीनने की बात होती है कि आप कहते हैं कि जी ये जिरगे जो हैं और पंचायतें ये इस मुल्क के अंदर पैरेलल जुडिशियल सिस्टम को प्रमोट कर रहे हैं औरतों के खिलाफ फैसले, तो आप अगर आप देखें जहाँ पे आप इख्तियारात और हकूक की बात करते हैं वहां पे फिर वो वाले जो एलिमेंट्स हैं क्योंकि सोसाइटी में पहले से ही मीडिया के जरिए आम लोगों के जरिए जहाँ पे ये प्रोपेगेंडा चलते हैं सियासी जमातों को भी जब मौका मिलता है तो वो अपनी कारकर्दगी को देखते नहीं है और वो एनजीओ को ब्लेम करते हैं,
और इसमें और उसमें भी एनजीओ में भी एक वर्सेस है,
पार्टियों को देखा है कि वो अपनी परफॉर्मेंस दिखाने के लिए उन्होंने भी कई मौकों पे एनजीओ को जो है बुरा भला कहा, तो ये वो चीज है कि वो उनके लिए बड़ा आसान हो जाता है उन लोगों के लिए जिनके हाथ से जिनको किसी के अपने इख्तियारात में बराबरी देनी है या किसी के हक अदा करने हैं,
तो वहाँ पे तो मुझे इसको समाप्त करना है,
वो भी इसकी बहुत मैनिपुलेशन करती है। और एक तीसरा एलिमेंट भी जो इस खत्ते में हुआ है एक्सट्रीमिज्म के बाद, और वो ये हुआ है कि उसमें खास तौर पे जो राइट बेस्ड ऑर्गेनाइजेशंस हैं उनको ये जितने भी हमारे जो मिलिटेंट ऑर्गेनाइजेशंस हैं उन्होंने भी टारगेट किया और उन्होंने कहा जी ये एंटी इस्लाम है ये एंटी फ्लाह है,
और जैसा जैसा कि ताहिर अब्दुल्ला साहब ने जिनका तस्करा किया जिन दीनी मदारिस का वो भी तंजीमें हैं और उनकी फंडिंग भी गैर ममालिक से आती है, लेकिन उसकी सिक्योरिटी कम है, उन मदारिस की फंडिंग के सोर्स भी गैर ममालिक है लेकिन सिक्योरिटी कम है। मुझे चूंकि इसको समअप करना है एक सवाल मुझे जो है ना करने दीजिएगा,
रोड बंद कर देंगे जी, हमारी जो ऑर्गेनाइजेशंस हैं उसकी भी कुछ मसाइल हैं।
अच्छा मुझे
एक तो पिछली
मुझे एक सवाल जो है ना इसको रिस्पॉन्ड कीजिएगा मुख्तसर,
जो टेररिज्म के अंदर जो टारगेट हुआ है आम शहरी के अलावा वो इस मुल्क में ह्यूमन राइट डिफेंडर हुआ है।
अच्छा
रक्षंदा
साहब
मुझे बोलने वाला अटैक हुआ है
जी,
जी
रक्षंदा साहब को शायद मेरी आवाज़ नहीं पहुंच पा रही, ताहिर अब्दुल्ला साहब इस सेगमेंट को हमें वाइंड अप करना है, लेकिन इस एपिसोड के पस मंजर में हमें अब ये बताइएगा कि अब करना क्या चाहिए, यानी हुकूमत या रियासत के इदारे वो भी अपनी जिम्मेदारियां प्रॉपर तरीके से अदा करें, यानी जो भी चेक एंड बैलेंसेज हैं उसको सामने रखें, और जो ऑर्गेनाइजेशन हैं गैर सरकारी तंजीमें क्योंकि इनके किरदार से तो इनकार मुमकिन नहीं है, बहुत गैर मामूली कंट्रीब्यूशन है इनका।
जी बिल्कुल बिल्कुल, देखिए ये जो एक इस वक्त एक मुसविदा कानून सामने है पार्लियामान के वो एक बहुत ही मनफी तरह का बनाया गया है मुसविदा कानून, और एक एक रिएक्टिव मोड में बनाया गया है, रद्द अमल के तौर पर बनाया गया है। आर्मी पब्लिक स्कूल पेशावर सानिहा जो हुआ था 16 दिसंबर को, मैं समझती हूँ ये गलत अंदाज में और एक गलत रवैये के साथ एक कॉन्फ्रेंटेशन मोड में आ गई है हुकूमत और रियासत गैर सरकारी तंजीमों के साथ। जब हम सेहत और तालीम दे रहे होते हैं और नालियाँ और पानी दे रहे होते हैं तो हम अच्छे होते हैं, लेकिन अगर हम हुकूक की बात करें तो हम बुरे बन जाते हैं। इस तरह नहीं चलेगा, आप या हमारे साथ चलेंगे या हमारे खिलाफ चलेंगे। इसके लिए जो हल मैं पेश करना चाहती हूँ वो ये है کہ اقوام متحدہ کا کیونکہ پاکستان رکن ہے اور یہ ایک انٹر گورنمنٹل باڈی ہے, ہر ملک کا ایک حصہ ہوتا ہے, اسٹیک ہوتی ہے اقوام متحدہ کے اندر, تو اقوام متحدہ کے جو قواعد اور ضوابط اور قوانین ہیں غیر سرکاری تنظیموں کے لیے, ان پر اگر پاکستان ان کو بنیاد بنا کر اپنا نیا مسودہ قانون بنائے, پہلی بات. دوسری بات یہ کہ مشاورت کے ساتھ ہو, صرف قائمہ کمیٹی میں جو ایم این ایز اور ایم پی ایز بیٹھے ہیں صرف ان کی بات نہ چلے, سب کے ساتھ ہو,
سول سوسائٹی کی باقاعدہ انپٹ ہو,
عام اور تفہیم کے ساتھ چلے.
جی ہاں, ہمارے ساتھ ہی گاتا ہے عبداللہ صاحب, چونکہ ہمارا جو اگلا سیگمنٹ ہے وہ بھی انسانی حقوق سے متعلق ہی ہے اور ایک بڑا امپورٹنٹ ایشو ہے. رخشندہ ناز صاحبہ, ہیومن رائٹ ایکٹیوسٹ اور لیگل ایڈ اینڈ اویئر سروسز کی ہیڈ, آپ کا بہت شکریہ آپ نے ہمیں جوائن کیا. طاہر عبداللہ صاحبہ ہمارے ساتھ موجود رہیں گی اور خالد حمید فاروقی ہمیں جوائن کریں گے یورپ سے کچھ دیر کے بعد. ایک چند سیکنڈ کی بریک لیتے ہیں, بریک کے بعد واپس آئیں گے اور پروگرام کے اگلے حصے پہ بات کریں گے, جس میں یورپی یونین خاص طور پہ پاکستان کے اندر یہ جو پھانسیاں دی جا رہی ہیں اور اس کی ایک بڑا سلسلہ نظر آ رہا ہے اس پہ اعتراضات کرتی نظر آتی ہے, اور پاکستان یہ کہتا ہے کہ یہ جو کچھ ہو رہا ہے پاکستان کے اپنے قوانین کے مطابق ہو رہا ہے, اس کا احترام کیا جانا چاہیے. ایک بریک کے بعد.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم, تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں, سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. پاکستان میں صبح 7 بجے سے شام کو 7 بجے تک اردو voa.com پر براہ راست سنیے. ہمارے تازہ ترین براڈ کاسٹ بلٹنز کے لیے دن میں کئی دفعہ آئیے. دن ہو یا رات, جب دل چاہے, اس پتے کو یاد رکھیے, www.urduvoa.com.
پروگرام جہاں رنگ میں آپ کا خیر مقدم, میں ہوں اسد حسن اور پروڈیوسر ہمارے ساتھ انجم ہیرل گل اور عریشہ خان, اور پروگرام کے سلسلے میں ہم بات کریں گے پاکستان کے اندر سزائے موت اس پہ عمل درآمد کا ایک سلسلہ, خاص طور پہ ثانیہ پشاور کے بعد شروع ہوا, اس پہ بین الاقوامی تنظیمیں اور مختلف ممالک جو انسانی حقوق کو خاص طور پہ بہت اہمیت دیتے ہیں وہاں پہ تحفظات سامنے آنا شروع ہوئے ہیں, اور تازہ ترین اس کی جو کڑی ہے وہ یورپی یونین نے اس پہ اعتراض کیا ہے اور اس کے بارے میں کرٹیسائز بھی کیا ہے کہ اس سلسلے کو رکنا چاہیے. پاکستان نے آج اس کو رسپونڈ کیا, پاکستان کے دفتر خارجہ نے بھی اور پاکستان کے وزیر داخلہ نے بھی, اور پاکستان کا یہ کہنا ہے کہ پاکستان کے اندر جو پھانسیاں دی جا رہی ہیں وہ ملک کے آئین اور قانون اس کے مطابق ہیں اور اس کا احترام کرنا چاہیے پاکستان کے ان تمام دوستوں کو, تنظیموں کو اور ان تمام ممالک کو جو اس پہ تنقید کر رہی ہیں. 150 کے قریب افراد کو پھانسیاں دی جا چکی ہیں دسمبر 2014 کے بعد سے لے کر اب تک, اور کہا یہ جاتا ہے کہ اس میں جو کیپٹل پنشمنٹ ہے وہ انہی لوگوں کو دی جا رہی ہے جو بذات خود بہت بڑے جرائم کا ارتکاب کر چکے ہیں, تو اس میں کہیں نہ کہیں بیلنس رکھنے کی ضرورت ہے. ہمیں اس پہ جوائن کیا ہے طاہر عبداللہ صاحب ہمارے ساتھ موجود ہیں, اور خالد حمید فاروقی صاحب نے ہمیں جوائن کیا, سینئر صحافی ہیں, تجزیہ کار ہیں, برسل سے ہمارے ساتھ موجود ہیں, اور وہ ہمیں یورپی یونین کا پوائنٹ آف ویو بتائیں گے کہ آخر وہاں پہ کیوں ہو رہا ہے. ایک دو بنیادی یا سطحی میں کہوں گا کہ وہ سوال یہ ضرور کیے جاتے ہیں کہ صرف پاکستان میں ہی سزائے موت پہ اعتراض کیوں ہیں, دنیا کے اور بھی بہت سارے ممالک ہیں جہاں پہ یہ ایگزیکیوشنز ہوتی ہیں, دنیا کے حتیٰ کہ بڑی ترقی یافتہ ممالک میں بھی کیپٹل پنشمنٹ موجود ہے جیسے امریکہ کے اندر, تو کیا یورپی یونین وہاں پہ آواز اٹھاتی ہے؟ خالد صاحب یقیناً بتائیں گے کہ وہاں پہ بھی جو آواز ہے وہ باقاعدہ اٹھائی جاتی ہے, لیکن وہ کتنی رجسٹر ہوتی ہے یا نہیں یہ سوال بعد میں آتا ہے. طاہرہ عبداللہ صاحبہ, یہ معاملہ کتنا اب سیریس ہو گیا ہے, کیونکہ پاکستان کے اندر اپنی جو انسانی حقوق کے ادارے ہیں انہوں نے بھی اس کے خلاف بات کی ہے, پاکستان کی پولیٹیکل فورسز خاص طور پہ جو ماڈریٹ پولیٹیکل فورسز ہیں انہوں نے بھی اس کے خلاف آواز اٹھائی ہے, لیکن ایک دوسرے لوگ یہ بھی کہتے ہیں کہ انصاف کے کیا تقاضے یہ نہیں ہیں کہ جن کے ساتھ ظلم ہوا ہے, جو کرمنل ہے اس کے ساتھ انصاف اگر ہو گیا ہے تو اس میں مذائقہ کیا ہے؟
جی, پہلی بات تو یہ ہے کہ آپ کی آواز نہیں آ رہی تھی, بیچ میں لائن کٹ گئی تھی, تو میں نے آپ کا ابتدائیہ نہیں میں سن پائی ہوں
جی,
تو میں پھر اپنی طرف سے ہی بات کروں گی.
جی,
یہ جو دو کیسز سامنے آئے ہیں مبینہ طور پر جو کہ اس وقت کم عمر تھے, بالغ نہیں تھے, ایک شفقت حسین کا کیس ہے اور ایک آفتاب کا کیس ہے بہادر, ان کیسز کے بجائے اس کے کہ ہم ان کی اپنی انفرادی حیثیت میں اور نوعیت میں جائیں, میں سمجھتی ہوں کہ بہتر ہے کہ اگر ہم بات کریں کہ 16 دسمبر 2014 کے سانحہ پشاور عامی پبلک اسکول کے سانحہ کے بعد جو موریٹوریم اٹھا لیا گیا ہے جو کہ کئی سال سے 2008 سے چل رہا تھا, اس کی جو وجہ بیان کی جاتی تھی وہ یہ تھا کہ نیشنل ایکشن پلان کے 20 نکات میں سے ایک نقطہ یہ تھا کہ دہشت گردوں کو پھانسی پہ چڑھایا جائے گا اور کوئی ان کے ساتھ نرمی نہیں برتی جائے گی. تو یہ جو 150 لوگ 16 دسمبر کے بعد سے ایگزیکیوٹ کیے گئے ہیں جن کو پھانسی پہ چڑھایا گیا ہے, ان میں سے ایک کو اگر علیحدہ کر دیں, جنرل پرویز مشرف پہ جنہوں نے اٹیک کیا تھا اور وہ اس میں زندہ ہیں جنرل پرویز مشرف, یعنی یہ قتل کا مقدمہ نہیں ہے, اٹیمپٹڈ مرڈر کا ہے, اگر اس ایک پھانسی کو علیحدہ کر دیا جائے تو پورے 150 باقی جو ہیں وہ عام قتل میں عام مجرم تھے, وہ دہشت گرد نہیں تھے.
صحیح.
تو کیا ہم سگنل دینا چاہتے ہیں, ہم کیا میسج بھیجنا چاہتے ہیں پاکستان کو, دنیا کو, اور سب سے بڑھ کر سب سے اہم دہشت گردوں کو, کہ ریاست میں اتنی سکت نہیں ہے, یا کہ ریاست میں ہمت نہیں ہے, یا بہادری نہیں ہے, یا ہماری پولیس میں انویسٹیگیشن اور پروسیکیوشن کرنے کی طاقت نہیں ہے, یا عدلیہ میں میں بالکل کنٹیمپٹ میں نہیں جانا چاہتی, اتنی بہادری نہیں ہے کہ ہم ان کو کنوکٹ کر سکیں, اور ہمارے پاس اتنا ثبوت موجود ہو کہ انویسٹیگیشن پروسیکیوشن اور کنوکشن تک ہم پہنچے اور پھر ان کو پھانسی کی سزا دی جائے. اگر آپ دہشت گردوں کو نہیں پھانسی چڑھا رہے, لیکن آپ ایک بدلے کا جو ایک ریونج کا جو بلڈ لسٹ ہوتی ہے, میں تھوڑا سا سخت لفظ استعمال کرنا چاہ رہی ہوں, ایک بلڈ لسٹ ہے, ایک قوم ہماری بہت زیادہ, ایک 16 دسمبر کے بعد جس کو میں سمجھتی ہوں ہمارا 9/11 تھا, جو کہ امریکہ کا 9/11 2001 میں ہوا تھا, 16 دسمبر ایک ٹرننگ پوائنٹ ہونا چاہیے تھا. بدقسمتی سے جو رد عمل آ رہا ہے ریاست کی طرف سے, بالخصوص مرکزی حکومت کی طرف سے, اور اس کے ساتھ میں مجھے شامل کرنا پڑے گا چاروں صوبائی حکومتوں کو بھی, وہ اس نوعیت کا, اس طرز کا اور اس شدت کا رد عمل نہیں آ رہا جو کہ قوم مانگتی ہے اور جو کہ حالات کا تقاضا کرتے ہیں. لہٰذا میری بات تو, اس کو کون, اس کو کوئی انکار کرے گا کہ یہ 150 لوگ جو مارے گئے بس ایک کے سوا باقی سب ٹیررسٹ نہیں تھے؟
اور شاید ٹیررسٹ کے خلاف تو پروسیکیوشن میں بھی بہت ساری سکم ہے, اور لوگ اس پہ اور آئینی ماہرین قانونی ماہرین بات بھی کر رہے ہیں کہ وہاں پہ تو
معاف کیجیے گا, اس میں پولیٹیکل سیاسی ول اور کمٹمنٹ کی کمی ہے. مثلا اگر سول سوسائٹی نے 200 لوگوں نے ایک ایف آئی آر کٹوائی اور ایک اریسٹ وارنٹ لیا لال مسجد کے امام کے جو معتمم ہیں اس وقت, جو کہ سیاسی تنخواہ لے رہے ہیں, ان کے خلاف اگر ایک ایف آئی آر کٹوائی گئی ہے, اریسٹ وارنٹ موجود ہے, دسمبر سے لے کے جون کا مہینہ آ گیا, کیوں نہیں ان کو گرفتار کیا جا رہا؟ ہمیں پولیس تھانہ بتاتا ہے کہ انٹیریئر منسٹر کا دستخط چاہیے, انٹیریئر منسٹر کس دن کا انتظار کر رہے ہیں؟
کیونکہ نارملی تو ہر گرفتاری کے لیے ایف آئی آر کے خلاف,
طالبان کا بھائی اپنے آپ کو کہتا ہے, جس نے عامی پبلک اسکول کے سانحے کو کی مذمت کرنے سے انکار کر دیا.
جی, ہمارے ساتھ یہ طاہر عبداللہ صاحب, خالد فاروقی صاحب کو بھی آن بورڈ لیتے ہیں. خالد فاروقی صاحب, آپ کا بہت شکریہ, آپ ہمیں تھوڑا اپنا نقطہ نظر اس میں دیجیے گا, اور خاص طور پہ یہ جو کنسرنز آتے ہیں, کیا اس کی ایک وجہ یہ ہے کہ پاکستان کے اندر جو کہا جاتا ہے کہ پروسیکیوشن یا انصاف کا نظام وہ اتنا ٹرانسپیرنٹ نہیں ہے یا اتنا جید نہیں ہے کہ اس کے اوپر مکمل بھروسہ کیا جا سکے, کیا اس وجہ سے یہ اعتراضات سامنے آتے ہیں؟ کیونکہ کیپٹل پنشمنٹ تو امریکہ کے اندر بھی موجود ہے, یورپی یونین کا موقف کیا ہے؟
دیکھیں, یورپی یونین جو ہے نا وہ کنسٹنٹلی امریکہ کو بھی کریٹیسائز کرتی ہے کیپٹل پنشمنٹ میں, ہندوستان کی پر بھی ریزولوشن لے کر آتی ہے, اور پاکستان کی بھی. پاکستان پر جو ابھی شفقت حسین کا کیس ہے یا آفتاب بہادر کا کیس ہے, اس میں جو یورپی یونین کا کہنا ہے کہ 18 سال سے کم عمر وہ لوگ تھے جب انہوں نے یہ کرائم کمٹ کیا, اور جوینائل کو آپ سزا نہیں, سزائے موت نہیں دے سکتے, ان کا ایک قانونی مسئلہ ہے. ان کا کہنا ہے کہ بھئی اگر آپ پاکستان میں قانون کا جو آپ نے انٹرنیشنل ایکسٹریٹیز پر جو دستخط کیے ہوئے ہیں, جو آپ سگنیٹری ہیں اس کے, آپ کو چاہیے کہ اس کا احترام کریں اور جوینائل کو پھانسی نہ چڑھائیں. یہ ان کا بالکل ایکسپلیسٹ موقف ہے. ساتھ ہی وہ یہ کہتے ہیں کہ ہم نے آپ کو ٹریڈ کنسیشن کیے ہیں, 32 اس میں آپ کی اوبلیگیشن ہیں, 32 آرٹیکلز ہیں GST प्लस आपको दिया है, $3 billion का आपको उससे प्रॉफिट होगा, आपको $9 billion का जो है एक्सपेंड करने का मार्केट में आपको मौका दिया है, दूसरों के ऊपर आपको तरजीह दी गई है,
तो आप
आपको खास तौर पर।
अच्छा खारे साहब, खारे साहब आप हमारे साथ रहिएगा, असल में हमारा ये रेडियो एंड टीवी का जो हिस्सा है वो अभी से शुरू होने जा रहा है, तो मुझे चंद सेकंड जो है उस पर चूंकि स्विच होना है, तो आपकी गुफ्तगु हम जारी रखेंगे, आपसे सुनेंगे आपका मौकफ, लेकिन चंद सेकेंड का एक ब्रेक लेने दें, उसके बाद वापस आते हैं आपके पास। जी सामिन, आप सुन रहे हैं प्रोग्राम जहां रंग, मैं हूं असद हसन और प्रोड्यूसर ने हमारे साथ तंजू मेरल गिल और रिशा खान, जबकि हमारे सैटेलाइट व्यूवर्स ने हमें अभी ज्वाइन किया है प्रोग्राम के हिस्से में। रेडियो एंड टीवी का जो हमारा ये सेगमेंट है, हमारा ये प्रोग्राम खासतौर पे जुमे के दिन, चूँकि सिर्फ आधा घंटा रेडियो एंड टीवी और पहला घंटा सिर्फ रेडियो के लिए है, तो इसलिए हमें यहाँ पर एग्जैक्टली पाकिस्तान के वक्त मुताबिक 8:30 बजे स्विच करना पड़ता है, वाशिंगटन के वक्त मुताबिक 11:30 बजे। पिछले हिस्से में हमने बात की है पाकिस्तान के अंदर एक बड़ी गैर सरकारी तंजीम, उसके दफातर के बंद किए जाने पे, और इस वक्त जो मौजू ज़ेर बहस है वो पाकिस्तान के अंदर कैपिटल पनिशमेंट का है, सज़ाए मौत और उस पर अमल दरामद का है, जिसपे दुनिया के बड़े इदारे और यूरोपीय यूनियन जैसे जो फोरम हैं वहाँ से एतराज़ात उठाए जा रहे हैं, तहफ़ुज़ात का इज़हार किया जा रहा है, और पाकिस्तान का ये कहना है कि ये पाकिस्तान अपने कवानीन के तहत कर रहा है, तो इस पर एतराज़ नहीं होना चाहिए, विद इन द पैरामीटर्स ऑफ लीगल एंड कॉन्स्टिट्यूशनल फ्रेमवर्क ये हो रहा है। हमें ज्वाइन कर रखा है इस सेगमेंट में ताहिर अब्दुल्ला साहब ने, मुमताज़ ह्यूमन राइट एक्टिविस्ट हैं, और हमारे साथ मौजूद हैं खालिद हमीद फारूकी साहब, ब्रसल्स बेस्ड सीनियर साफ़ी हैं और तहजीकार हैं। जी खालिद फारूकी साहब, आप इसको दोबारा अब कंटिन्यू कर सकते हैं, जिसमें आप बता रहे थे कि यूरोपीय यूनियन अगर वो ना सिर्फ पाकिस्तान पे एतराज़ नहीं करती बल्कि बाकी दुनिया के ममालिक में भी अगर कैपिटल पनिशमेंट है बशमूल अमेरिका के, तो वो वहाँ पे रेजोल्यूशंस पास करती है।
जी देखें, पाकिस्तान टेलीविजन के और पाकिस्तान के बहुत सारे मीडिया आउटलेट हैं, उन्होंने बहुत ही इल इन्फॉर्म्ड इंफॉर्मेशन लोगों को दे रहे हैं। मुझे अफसोस से ही कहना पड़ता है कि पाकिस्तान के बहुत सारे एंकर साहिबान जो है वो पॉपुलिज्म कर रहे हैं और वो इल्ज़ाम लगाते हैं यूरोपीय यूनियन पर कि वो अमेरिका के हिंदुस्तान के मसले पर जो है वो आवाज़ नहीं उठाते जब वहाँ कैपिटल पनिशमेंट होती है, वो फांसी होती है। ऐसी बात हरगिज नहीं है। यूरोपीय यूनियन ने मुसलसल अमेरिका में फांसियों के खिलाफ आवाज़ उठाई है, हिंदुस्तान के खिलाफ आवाज़ उठाई है, और दीगर जो ममालिक में फांसियाँ होती हैं यूरोपीय यूनियन का बड़ा कंसिस्टेंट जो है वो एंटी कैपिटल पनिशमेंट मौकफ रहा है।
सही।
वो एक इंश्राइंड है यूरोपियन कॉन्स्टिट्यूशन के।
फारूकी साहब, हमें फिर हमारे लिसनर्स को ये भी बता दीजिएगा कि अगर यूरोप के अंदर, यूरोपीय यूनियंस के अंदर अगर कोई कैपिटल क्राइम कमिट होता है तो उसकी सजा क्या होती है? अतुल वसा,
डेफिनेटली सजाए मौत यूरोपीय यूनियन में नहीं होती।
सही।
यूरोपीय यूनियन बिल्कुल क्लियर है इस बात पर। यूरोपीय यूनियन के 28 ममालिक सिग्नेटरी हैं उस चार्टर के, जिसके तहत यहाँ पर कोई कैपिटल पनिशमेंट नहीं है, और पर्टिकुलरली उन्होंने जो पाकिस्तान में जो सूरत हाल है उनका ये कहना है कि जिसमें यूरोपीय यूनियन ने खासा जो है वो सख्त मौके से अख्तियार किया है, वो ये है कि पाकिस्तान में जोविनाइल को खासतौर पे, पाकिस्तान जो है वो इंटरनेशनल कन्वेंशन का सिग्नेटरी है, पाकिस्तान की इंटरनेशनल लॉ के तहत कुछ रिस्पॉन्सिबिलिटीज हैं, आप जोविनाइल को फांसी नहीं दे सकते, जो उनके सर्टिफिकेट हैं, बर्थ सर्टिफिकेट हैं।
सही।
आप पाकिस्तान का कहना है कि उसमें कुछ मैनिपुलेशन हुई, आप उसकी तहकीकात करें, लेकिन ऐसा नहीं हो सकता कि आप जोविनाइल को जब उन्होंने क्राइम कमिट किया है वो अगर 18 साल से उनकी उम्र कम थी तो उनको फांसी नहीं दी जा सकती। ये बिल्कुल वाज़ह मौकफ है यूरोपीय यूनियन का, और अगर पाकिस्तान के मुख्तज़र हलके ये कहते हैं कि यूरोपीय यूनियन इस सिलसिले में कोई सब डबल स्टैंडर्ड रखता है, अमेरिका को कुछ नहीं कहता, तो ये इल इन्फॉर्म्ड लोग हैं जिनको पूरी तरीके से ये स्टडी करना चाहिए कि यूरोपीय यूनियन किन पैरामीटर में काम करता है, यूरोपीय यूनियन का कॉन्स्टिट्यूशन क्या है। यूरोपीय यूनियन बहुत इवन हैंडेड है इस सिलसिले के अंदर, उसका वाज़ह मौकफ है। और जहाँ तक बहुत सारे पाकिस्तानी दानिश्वरों का या पाकिस्तानी एंकर पर्सन का, मीडिया का ये कहना है कि यूरोपीय यूनियन ने पाकिस्तान को, अगर यूरोपीय यूनियन से आप फायदे लेना चाहते हैं, उनमें आपने कमिट किया है जीएसटी प्लस के सिलसिले में, जो कॉटन आपकी बिकती है यहाँ 60% जो आपके ट्रेड का, एक्सपोर्ट का हिस्सा है वो आप यहाँ पर कंसेशन मांगते हैं और उसमें साइन करते हैं कि आप यूरोपीय यूनियन के तमाम कल
तो वो एक्सेप्टेबल हैं लेकिन बाकी चीज़ें नहीं हैं। ताहिर अब्दुल्ला साहब मुझे इसको वाइंड अप कीजिएगा, एक बड़ा बुनियादी और अमूमी सवाल है कि एक कैपिटल पनिशमेंट अगर पाकिस्तान के अंदर होती है और अमरीका के अंदर होती है फ़र्क क्या है उसके अंदर?
जी मैं पहले तो ज़रा सा वाजे कर दूं कि पाकिस्तान दस्तखत कुनिंदा नहीं है ऑप्शनल प्रोटोकॉल टू ICCPR जिसमें डेथ पेनल्टी की अबॉलिशिंग करनी है, उसका दस्तखत कुनिंदा नहीं है पाकिस्तान। दूसरी चीज़ ये है कि ये जो सजाए मौत है ये 28 मुख्तलिफ जराइम के लिए है पाकिस्तान में। तो जिस चीज़ पर मजहबी सियासी जमातें और जो मजहबी हलके हैं पाकिस्तान में वो अड़े हुए हैं शरिया लॉ के बारे के मुताबिक वो है सजाए मौत बराए कत्ल का जो जुर्म है।
सही।
तो इस पे हमें थोड़ी सी एक तफरीक करनी होगी कि ये जो 27 और हैं उनको नजरसानी करने की ज़रूरत है। और दूसरी बात ये है कि हमारे यहाँ टॉर्चर को इस्तेमाल किया जाता है रूटीनली, इन्वेस्टिगेशन और प्रोसिक्यूशन और कन्विक्शन का जो तरीक़ेकार है वो अभी बैनुल अक़वामी मयार पर नहीं आया, पुलिस की ट्रेनिंग सही नहीं होती, रिक्रूटमेंट, तो इसमें बहुत सारे पेचीदा पहलू हैं देखने के लिए, ये एक बात नहीं है। मैं फारूकी साहब के साथ इत्तेफाक करती हूँ कि पाकिस्तान का जो एक खास तबका है, एक सेगमेंट है मीडिया का, ज़रा इब्लाग का, जो कि इन्होंने तो बहुत डिप्लोमेटिक लफ्ज़ सिर्फ पॉपुलिज्म इस्तेमाल किया, मैं तो कहूंगी कि लोएस्ट कॉमन डिनोमिनेटर इमोशनलिज्म ऑफ द वर्स्ट काइंड इस मीडिया में एक जिंगोइज्म फैल गया है। इसका ताल्लुक बहुत चीजों के साथ है, इसका ताल्लुक
बड़ी ऑब्जेक्टिव गुफ्तगू होनी चाहिए,
तो ये एक बहुत पेचीदा और कॉम्प्लिकेटेड इशू बन गया।
बहुत शुक्रिया ताहिर अब्दुल्ला साहब, आपने हमें ज्वाइन किया। खालिद हमीद फारूकी साहब आपके भी हम मशहूर हैं कि आपने हमारे लिए वक्त निकाला। सामिन एक ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे और बात करेंगे कराची की सूरत हाल पे, रेंजर्स की एपिक्स कमेटी की रिपोर्ट और उस पर सियासी जमातों का मौकफ, एक ब्रेक के बाद। प्रोग्राम जहांरंग में आपका खैर मकदम, मैं हूँ असद हसन, प्रोड्यूसर हैं अरीशा खान और अंजुम हैरल गिल, और इंजीनियर्स हमारे साथ मौजूद हैं जैक्सन वेट्स और कीथ होम्स। और प्रोग्राम के सिलसिले में हम बात करेंगे कराची की सूरत हाल पे। गुज़श्ता रोज़ एपिक्स कमेटी, जिसके अंदर पाकिस्तान की सियासी और फौजी की आदत शरीक होती है, उसने एक प्रेस रिलीज़ जारी की थी अपनी मीटिंग के बाद, जिसमें यह कहा गया था कि कराची के अंदर, एक पाकिस्तान के अंदर जो सबसे बड़ा तजारती शहर है और पाकिस्तान का तजारती मरकज़ है, वहाँ से 230 अरब रुपये सालाना कम अज़ कम वो निकाले जाते हैं गैर कानूनी तरीके से, या लोगों को वो इलीगल मनी है, नाजायज़ दौलत है, और जिसके अंदर भत्ता भी शामिल है, जिसके अंदर अगवा बराए तावान ये सारे मुकदमात भी शामिल हैं, इसके अंदर मुख्तलिफ माफियाज़, लैंड ग्रैबिंग, टैंकर माफिया, तो ये वो सारी चीज़ें हैं जिससे इतना पैसा बनाया जाता है, और इसकी जो बेनिफिशरी हैं वो सियासी हलके हैं, उसमें कराची की सबसे बड़ी सियासी जमात उसका नाम लिया गया, और ये कहा गया, बताया गया कि कराची की सबसे बड़ी सियासी जमात उसकी बेनिफिशरी है, ख़ासतौर पर जो भत्ता हो लिया जा रहा है, या किडनैपिंग पर रैंसम है, या जो क्राइम शहर के अंदर हो रहे हैं, और ये भी कहा गया कि कराची की एक ख़ास पॉकेट में लियारी में जो कुछ हो रहा है उसकी बेनिफिशरी पाकिस्तान की एक आला सिंध की एक बड़ी सियासी पार्टी है या शख्सियत है। तो इशारे बहुत वाज़े थे कि इन सियासी जमातों की जानिब हैं। प्रोग्राम के सिलसिले में हम बात करेंगे कि मामलात कराची के अंदर कितने सीरियस होते जा रही हैं, और सियासी जो क़्यादत है उसको इस तरह के इल्ज़ामात से बचने के लिए क्या करना होगा, और कितना अब ज़रूरी हो गया है कि रियासत के जो इदारे हैं वो बड़ी ट्रांसपेरेंसी के साथ, बड़ी शफाफियत के साथ अपनी ज़िम्मेदारियाँ अदा करें, और इंतज़ामी सतह पर और अपनी इंतज़ामी अहलियत को सियासी मशीनरी, सियासी क़्यादत वो भी बेहतर बनाए। हमें ज्वाइन कर रहे हैं प्रोग्राम के सिलसिले में खालिद मकबूल सिद्दीकी साहब, मीडिया कोऑर्डिनेटर हैं, सीनियर रहनुमाए मुत्तहिदा कौमी मूवमेंट के। बाबर अयाज साहब हमारे साथ मौजूद होंगे, मुमताज़ पॉलिटिकल एनालिस्ट हैं, कराची बेस्ड हैं, और कराची में हमारे नुमाइंदे शहजाद हुसैन वो हमारे साथ इस वक्त टेलीफोन लाइन में मौजूद हैं, जहाँ पर आज वज़ीर-ए-आज़म या नवाज़ शरीफ ने दौरा भी किया है, और उन्होंने एक बार फिर ये यकीन दहानी कराई है कि जो कराची का अमन है उसको हर सूरत में बरकरार रखा जाएगा, और जो टेररिज़म है, जो दहशतगर्दी की जो लहर या जिस नौयत की दहशतगर्दी कराची में हो रही है उसका खात्मा किया जाएगा। प्राइम मिनिस्टर साहब ने क्या कहा پہلے ان کی ایک ساؤنڈ بائٹ سنتے ہیں اور اس کے بعد کچھ اپڈیٹس لیں گے اپنے ساتھی محمد شہزاد حسین سے.
کراچی پہ بھی ہم پوری توجہ دے رہے ہیں. کراچی کو سپٹمبر 2013 سے اس آپریشن کو شروع کیا گیا تھا اور آج تک جاری ہے اور اس وقت تک جاری رہے گا جب تک کہ آخری دہشت گرد جو ہے وہ کیفرے کردار تک نہیں پہنچ جاتا. مجھے بہت خوشی ہے کہ کراچی کا امن پہلے سے بہت بہتر ہو چکا ہے.
جی سامعین, یہ پرائم منسٹر میاں نواز شریف وہاں پہ ایڈریس کر رہے تھے ایک سرحدی, اور ہم اب آپ کو سنواتے ہیں متحدہ قومی موومنٹ کے سربراہ الطاف حسین صاحب. انہوں نے بات کی ہے, انہوں نے بات کی ہے میڈیا کے ساتھ, اور یہی جو اپیکس کمیٹی کی جو فائنڈنگز تھی جس میں کہا گیا تھا کہ کراچی کے اندر جو بھتہ لیا جا رہا ہے اس کی سب سے بڑی بینیفیشری یا جو فائدہ اٹھاتی ہے جماعت وہ کراچی سے تعلق رکھنے والی سب سے بڑی جماعت ہے, تو اس کو انہوں نے ڈینائی کیا ہے. اور انہوں نے یہ کہا ہے کہ خاص طور پہ اگر وہاں پہ کھالیں جمع کی جاتی ہیں یا فطرانہ اور خاص طور پہ اب رمضان میں جو یہ ایکٹیویٹیز ہوتی ہیں صدقہ و خیرات کی, تو وہ فلاحی کاموں پہ خرچ ہوتی ہیں, اس کا تعلق اسلحہ کی خریداری سے نہیں ہے جیسا کہ بتایا گیا ہے اس اپیکس کمیٹی کی پریس ریلیز میں اور رینجرز کی طرف سے جو جاری کی گئی تھی. الطاف حسین صاحب, قائد پاکستان متحدہ قومی موومنٹ, انہوں نے کیا کہا؟ جی ابھی ہم آپ کو یہ نہیں سنا پائیں گے, کچھ دیر بعد آپ کو سنواتے ہیں. شہزاد حسین, آپ ہمارے ساتھ ہیں؟ شہزاد, آپ مجھے سن سکتے ہیں؟
جی جناب, بالکل سن سکتا ہوں.
جی شہزاد, آپ بھی اس وقت ہمارے ساتھ لائیو ہیں. آپ یہ بتائیے گا, کراچی میں اپیکس کمیٹی کی میٹنگ اور اس کے بعد یہ جو بیان سامنے آیا, اس پہ سیاسی جماعتوں کا کیا رد عمل آ رہا ہے؟
رد عمل جی, پاکستان پیپلز پارٹی کی طرف سے جو اعتزاز احسن نے کہا وہ یہ کہ کس طرح پتا چلا کہ کراچی میں سندھ میں 230 ارب سالانہ کی کرپشن ہو رہی, مطلب یہ فگر کیسے ملا, ایک ان کا یہ سوال تھا. دوسرا یہ تھا کہ جی یہ تو الزام ہے, ثبوت کہاں ہے, بنیاد کہاں ہے اس ساری جو پریس ریلیز تھی اس کی. اور جو متحدہ قومی موومنٹ کے قائد ہیں الطاف حسین, انہوں نے رد کیا ان الزامات کو. اور آج ڈاکٹر فاروق ستار کو میں نے سنا کہ انہوں نے کہا کہ اگر یہ الزامات ہم پر لگائے گئے ہیں, کیونکہ جو پریس ریلیز ہے اس میں نام کسی کا نہیں لیا گیا, اشارے ہر طرف کیے گئے ہیں, کچھ طرف خصوصی کیے گئے ہیں, لیکن اس میں بھیک سے لے کے بھتے تک کے جرائم موجود ہیں, اور ایک عام سمجھ لیں کہیں جو کام بھتا یعنی گوشت جو امپلائی ہوتا ہے وہاں سے لے کے اعلیٰ شخصیات اور ایک اہم سیاسی جماعت اور اس طرح کے اس میں اشارے ہیں
بالکل.
اور پی ٹی آئی کے جو شاہ محمود قریشی صاحب ہیں انہوں نے ایک طرح سے سمجھے کہ جو اس میں کہا گیا ہے پریس ریلیز میں اس پہ عملی اقدامات کرنے پر زور دیا ہے.
ٹھیک, یہ رد عمل ہے وہاں پہ. بابر ریاض صاحب ہمارے ساتھ موجود ہیں, کراچی بیسڈ پولیٹیکل اینالسٹ ہیں, کالمسٹ ہیں. بابر ریاض صاحب, یہ بتائیے گا, الزامات سامنے آ گئے, سیاسی جماعتوں کا رد عمل سامنے آ گیا, ایک عام آدمی, ایک عام کراچی کا شہری وہ کیا سوچتا ہے جب اسے سنتا ہے کہ 230 ارب روپے وہ ہاربر ہوتے ہیں شہر سے غیر قانونی طور پہ, اور اس سے جو کام لیا جاتا ہے وہ بھی وائلنس میں ڈائریکٹلی انڈائریکٹلی وہ شامل ہے, تو کتنا ضروری ہو گیا ہے سیاسی جماعتوں کے لیے کہ وہ اس طرح کے الزامات سے اپنے آپ کو مبرہ ٹھہرائیں یا اپنے آپ کو ٹرانسپیرنٹ بنائیں؟ اور دوسرا یہ کہ یہ رینجرز یا اس طرح کے جو سیکیورٹی کے ادارے ہیں ان کی کتنی ذمہ داری ہے کہ وہ اتنی بڑے ایلیگیشنز اگر لگائیں اور وہ بھی مبہم طریقے سے یا نام لیے بغیر, تو کیا یہیں پہ بات ختم ہونی چاہیے, آگے ٹرائل بھی ہونا چاہیے, کیا ہونا چاہیے, کیونکہ یہ تو بہت پنڈورا باکس ہے.
بات یہ ہے جی کہ جو رینجرز نے الزام لگایا, پہلی بات وہ بالکل صحیح ہے کہ اب صحافیوں کو یہ پوچھنا چاہیے ان سے کہ بھائی آپ اس فگر پہ پہنچے کیسے, ذرا ہمیں وہ سمجھائیے, کیونکہ اس کا بریک اپ بھی تو سمجھائے نا, کس طرح یہ فگر ارائیو ہوا. مطلب یہ تو ہر آدمی کا جس کا دل چاہتا ہے وہ بڑی سے بڑے الزامات لگا دیتا ہے پاکستان میں, اس کا مطلب یہ نہیں ہے کہ جو بات وہ بینگت کے کہہ رہے ہیں, جو انہوں نے بتایا کس کس چیز سے پاکستان کراچی کے اندر پیسہ غیر قانونی طور پر بنایا جاتا ہے یا سندھ کے اندر بنایا جاتا ہے, وہ غلط نہیں ہے. وہ سارے راستے ہیں, چاہے وہ ڈرگ منی ہو, چاہے وہ کیا کہتے ہیں جو ہے لینڈ مافیا ہو, یا دوسرے جو انہوں نے راستے بتائے. ابھی ایک راستہ انہوں نے نہیں بتایا کہ یہاں جو ہے جب نیٹو حساب کی بہت زیادہ جو موومنٹ ہوتی ہے اس سے تقریباً $500 million سالانہ کا بزنس کریٹ ہوتا ہے, اور وہ سب اوریجنیٹ کراچی سے ہوتا ہے, اس کا کیا اثر ہے اس کے پر, تو اس طرح بہت سی چیزیں ہیں. یہ رات سے
تو بابر صاحب یہ بتائیے گا کہ رینجرز اور یہ آپریشن جو ہے بنیادی طور پہ وفاقی حکومت کی,
میں عرض کروں کہ دیکھیے ये कोई ऐसी अचंभे की बात नहीं है, ये नई बात नहीं, पूरे शहर को पता है कि ये सब कुछ होता है। अब क्यों होता है ये तो वो बताने को तैयार नहीं है। तो इसकी होता इसलिए है कि बुनियादी तौर पर वो बात जो कही जाती है वो ये होती है कि सेंसेशनल नहीं होती, इसलिए उसको कोई डिस्कस नहीं करता।
एग्जैक्टली। और आपने बिल्कुल दुरुस्त कहा कि ये बता क्यों होता है, ये क्यों नहीं बताया जा रहा, और दूसरा ये कि अगर होता है कौन करता है, और अगर आपके पास वाजे है कि कौन करता है तो फिर आपने उनको कितना ट्रायल किया है या करते हैं या नहीं करते हैं। खालिद मकबूल सिद्दीकी साहब ने हमें ज्वाइन किया है थोड़े वक्त के लिए, सीनियर रहनुमाए मुत्तहिदा कौमी मूवमेंट की और मीडिया कोऑर्डिनेटर भी हैं, मीडिया इंचार्ज हैं। खालिद मकबूल सिद्दीकी साहब बहुत शुक्रिया आपका। रेंजर्स की रिपोर्ट, प्रेस रिलीज़, खासतौर पे एपेक्स कमेटी के इजलास के बाद 230 अरब रुपए सालाना वो कहते हैं कि हार्बर होता है इस शहर से लीगली, और कराची की एक बड़ी जमात उसका नाम है, और सिंध की एक बड़ी शख्सियत, आला सियासी शख्सियत, उनको कहा गया, नाम नहीं लिया गया, हिंट किया गया उनकी जानिब, आपका रद्द अमल क्या है इस पर?
देखिए बात यह कि हम तो बहुत पहले से कह रहे हैं कि जिस तरह कराची में कार्बनाइजेशन हुई है, जिस तरह उनकी आहिस्ता आहिस्ता उनका इन्फ्लुएंस बढ़ता रहा, जिस तरह उनकी पूरी पूरी बस्तियां कायम हुई हैं, हम उसको मना करते रहे, चीखते रहे कि भाई इसमें नजर रखी जाए, लेकिन उन पर नजर रखने की बजाय हम पे निशाना हमेशा हम रहे।
सही।
और तालिबान ने आकर यहाँ पर यहाँ के जराइम को, यहाँ की पूरी क्राइम की जो वर्ल्ड थी उसको नए सिरे से उसको मुनज़्ज़म किया, एक ऑर्गेनाइज क्राइम का सिलसिला शुरू हुआ, बड़ा सामान अभी सिंध के शहरी इलाकों में नहीं उन्होंने किए। तो ये बात तो सही है कि इतने बड़े पैमाने पर कराची में तकरीबन 1 अरब रुपए रोजाना इस तरह इस शहर से
इकट्ठा होता है,
छीने जाते रहे, इकट्ठे होते रहे, लेकिन अब कौन कर रहा है ये, क्या ये सवाल किया जाए कि भाई ये जो जिहादी तंजीमें हैं इनका इनका क्या रोल है, और इनका अगर रोल है तो इनका नाम क्यों नहीं लिया गया। और एक सियासी जमात है ना, एक की बात ये की गई कि ज़कात फितरे की और कुर्बानी की खा लो।
सही
जनाब, कोई भी किसी भी कोई भी आदमी अंदाजा कर ले कि साल में एक दफा ज़कात फितरा लिया जाता है और एक दफा कुर्बानी खा ले।
सही।
अब कुर्बानी खा ले ज्यादा से ज्यादा कितनी क्यों जमा होती होगी पूरे कराची से, इनकी किसी जमात को 20 करोड़ 30 करोड़ 50 करोड़ चले, 1 अरब कह ले आप।
सही।
और इसी तरह ज़कात फितरा है, तो अगर 1-1.5 अरब रुपए एक हम इस तरह जमा करते हैं पूरे साल में कि वो बताए ना, ये 320 बाकी 320 अरब रुपए जो है 230 अरब रुपए।
सही।
ये कौन लोग कर रहे हैं, और एमक्यूएम और कौन कौन क्या है, वो एमक्यूएम कभी अगवा बारा तावान में मतलब सही है कभी इस तरह के जराइम में? आप भत्ते की बात करते हैं, हम शुरू से कहते रहे कि हम फखर से कहते रहे कि हम चंदा लेके ये तंजीम चलती है, अवाम के चंदे से चलती है। अब चंदे और भत्ते में देखिए रवैये का फर्क होता है ना मांगने में।
सही।
चंद जगहों पे ये रवैया जो है मुनासिब नहीं होता होगा, तो अब ये बात कह सकते हैं कि कुछ लोगों ने किया, लेकिन क्या ऑर्गेनाइज क्राइम में एमक्यूएम कभी रही है? आपने तो एमक्यूएम के खिलाफ कई ऑपरेशन किए।
सेनेटर साहब ये बताइएगा कि वफाकी हुकूमत बुनियादी तौर पे अगर ये देखा जाए तो ड्राइविंग फोर्स तो इस ऑपरेशन की वो है, रेंजर्स उनके अंडर ऑपरेट कर रही हैं, आपने वफाकी हुकूमत के साथ अपने कंसर्न्स अपने तहफ़ुज़ात बताए भी हैं, आपको वहाँ से क्या जवाब मिलता है?
मुझे नहीं लगता कि वो अब इस काबिल हैं कि वो इस हवाले से एक्ट कर सकें, किसी से सवाल कर सकें, किसी को रोक सकें। लेकिन मैं कह रहा था कई कई बार ये इस तरह के एम के खिलाफ ऑपरेशन हुए हैं, इल्जाम की बौछार लगी है, बड़ी बड़ी चीजें हैं, टॉर्चर सेल, दिनापुर के नक्शे, क्या हुआ? तारीख ने साबित किया ना कि सब झूठ है।
अच्छा, नहीं लिया पार्टी का तो आप लोग क्यों बोल रहे हैं खामखा
जी? बाबर अयाज साहब हैं वो आपसे आपको ये कह रहे हैं कि आपका चूंकि नाम लिया ही नहीं गया तो आप रिस्पॉन्ड ही ना करें, वो आपको तजवीज दे रहे हैं।
हमने लिया तो आप क्यों खामखा बीच में बोलते हैं
जी? खालिद साहब
जी, हम जो आपने सवाल किया था हम उसका जवाब दे रहे हैं ना?
जी जी, वो भी आपके बेसिकली आपको एंडोर्स कर रहे हैं कि चूंकि आपका नाम ही नहीं लिया गया तो आप उसको जवाब ही ना दें।
जी हाँ, हमने नहीं, हमने एक और आज हमने कई जगह पे कहा है कि आप अगर ऐसे बड़े जराइम है तो कोई भी सियासी शख्स है उसका भी नाम ले और कोई भी जमात उसका भी नाम ले, ताकि अब आपको वाजे हो सके और दूसरे को भी मौका मिल सके जवाब देने का कि वजाहत करने का।
जी बाबर, बाबर
तो उनको नाम लेना चाहिए। दूसरी बात ये कि उनको अगर 20 साल से यहाँ बैठे हुए हैं, तो अब तक कार्रवाई क्यों नहीं की, कुछ जिम्मेदारी भी वसूल करनी चाहिए। ये तो दोनों बातें ऐसी है ना कि जब भी चाह उठ के सियासत दानों पर इल्जाम जितने चाहे लगा दें और बाकी सब जो है वो पाक सुथरे, ये तो अजीब सी बात है।
लेकिन बाबर साहब आप ये भी कहेंगे ना पॉलिटिशियन से जिनके हाथ में अगर इंतजाम है हुकूमतें हैं कि वो बेहतर गवर्नेंस की तरफ आए और इन इल्जाम को पब्लिक परसेप्शंस को भी वो निगेट करें कहीं ना कहीं।
नहीं बिल्कुल करना चाहिए, वो बात एक अलग है, वो तो मैं कह रहा हूँ ना कि वो तो एक तफसीली बात है जो कि क्योंकि सेंसेशनल नहीं होती इसलिए कोई टीवी कोई रेडियो कोई डिस्कस नहीं करना चाहता, क्योंकि कराची के मसाइल दूसरे हैं। कराची की आबादी बढ़ती है 4% के हिसाब से, कराची में जो सारी एमिनिटीज हैं और जिसमें सिक्योरिटी भी जो है उस पर 1.5% भी नहीं उसमें इजाफा होता, तो ये कई सालों का बैकलॉग है और उस बैकलॉग की वजह से एक वैक्यूम क्रिएट हो गया, उसमें क्रिमिनल एलिमेंट उसमें आ गया, चाहे वो पॉलिटिकल पार्टी के साथ हो चाहे ना हो। अब ये सारी चीजों को 85 में भी ये बड़ा क्लियर था कि क्या सूरत हाल है जब एमक्यूएम ने
उनके खिलाफ जो खालिद साहब इसको समाप्त कीजिएगा, क्रिमिनल एलिमेंट खा वो आपकी सियासी जमात के साथ या सफों के अंदर हो या दूसरी सियासी जमातों में, उन आपके लिए कितना जरूरी हो गया कि आप उससे छुटकारा पाएं?
नहीं नहीं, आपको अगर आप सियासत कर रहे हैं और आवाम में रहना चाह रहे हैं तो आप ऐसे लोग अपने साथ क्यों रखेंगे जिनसे आवाम जो है खाइफ है या जिनको आवाम पसंद नहीं करती है। तो ये मुमकिन हो सकता है कि सियासी जमातों में ऐसे लोग अपनी जगह बनाते हों, ये सियासी जमातों की भी जिम्मेदारी कि ऐसे लोगों पर नजर रखे और उनसे छुटकारा हासिल करें। देखिए हमने शुरू में ही कहा था इसकी ऑपरेशन जो हो रहा है ये हमारे मुतालबे पे किया गया और हमने कहा था कि कोई भी शख्स जिसका ताल्लुक चाहे किसी भी सियासी जमात से कोई भी रंग और नस्ल का हो कोई भी जबान उसके खिलाफ जो क्राइम में मुलव्वस है जो जराइम पेशा अफराद है उनके खिलाफ इवन हैंडेडली ऑपरेशन होना चाहिए। देखिए ऐसा नहीं हुआ है या जो जिस तरह बताया जा रहा है अगर ऐसा ही है तो फिर क्या सिर्फ और सिर्फ यहाँ के जराइम की जो वर्ल्ड है सिर्फ एमक्यूएम के लोग हैं बसे हुए यही काम कर रहे हैं? ये पहले भी इस तरह के हमारे हवाले से
शो
मचते रहे हैं लेकिन ऑपरेशन होते रहे लेकिन अल्लाह का शुक्र है आज तक जिनापुर के नक्शे और टॉर्चर सेल से लेके हकीम सईद तक हर वक्त ने हर हम पे लगे हुए इल्जाम से हमें अल्लाह का शुक्र है बरी किया है। आज तक जितनी आला अदालतें हैं आज तक एमक्यू की किसी भी रहनुमा को वो जिनको गिरफ्तार किया गया कभी भी हमें जो है इस हवाले से जुर्म साबित नहीं हुआ है बल्कि हम अदालतों से बरी होते रहे हैं बाइज्जत बरी होते रहे।
बहुत शुक्रिया आपका खालिद मकबूल सिद्दीकी साहब, आपने हमें ज्वाइन किया सेनेटर, आपने हमारे लिए वक्त निकाला। बाबर रियाज साहब आपके भी हम मशहूर हैं और शहजाद हुसैन आपने हमें अपडेट किया आपका भी बहुत शुक्रिया। सामिन चंद सेकंड की एक ब्रेक के बाद वापस आएंगे और बात करेंगे हम अलकायदा और मवाजना करेंगे उसका इस्लामिक स्टेट के साथ, दुनिया के लिए इस वक्त सबसे बड़ा खतरा कौन सी तंजीम है, एक ब्रेक के बाद बात करते हैं।
ब्रेकिंग न्यूज, टॉप स्टोरी, एक्सक्लूसिव, सबसे पहले सबसे आगे, लेकिन इस सब में मैं और आप कहां हैं? जानने के लिए रहिए मेरे साथ, मैं हूं ताबिंदा नेगी।
प्रोग्राम जहाँ में आपका खैर मकदम, मैं हूँ असद हसन और प्रोड्यूसर हमारे साथ अरीशा खान और अंजुम हैरल गिल, जबकि हमारे साथ इंजीनियर हैं जैक्सन बेड्स और कीथ होम्स। हमने 15 मिनट चाहा था कि इस सेगमेंट को हम दे पाएंगे लेकिन पिछले जो हमारे मौजूद थे उसमें थोड़ी तवालत हो गई। हमारे पास 7 मिनट बाकी हैं और हम बड़ा क्विक एनालिसिस लेंगे अपने माहरीन का। गुज़श्ता रोज़ एक रिपोर्ट शाया की गार्डियन ने जिसमें उसने कहा यह है कि अलकायदा के जो 2 कमांडर्स हैं उनको रेफरेंस बनाया उन्होंने और बताया यह गया है कि ये तंजीम अब इतनी ज़्यादा फंक्शनिंग नहीं रही है और इसकी जो सलाहियत है काम करने की वो कम हो गई है और इसके जो चीदा नुकात हैं उसमें ये बताया गया है कि इस तंजीम के जो कमांडर हैं सरबराह अमन अज़वारी उनका अपने कमांडर्स के साथ कोई रابطہ नहीं रहा है और अब ये तंजीम महज अपीलों तक महदूद है। मशरक़ वस्ती में ख़ास तौर पर इसको रिक्रूटमेंट में या नए लोग नया ब्लड तंजीम के अंदर शामिल करने में चैलेंजेस का सामना है और इसको जो रिप्लेस कर रही है वो इस्लामिक स्टेट है, दाइश है। ये कुछ बातें हैं, इसका हम एनालिसिस लेंगे। कामरान बुखारी साहब इस वक्त हमारे साथ मौजूद हैं, जियो पोलिटिकल एक्सपर्ट ऑफ मिडल ईस्ट एंड साउथ एशिया, डिफेंस एंड سیکیورٹی انالسٹ ہیں انصار، عارف انصار صاحب ہمیں جوائن کر رہے ہیں، چیف انالسٹ ود پولیٹیک. کامران بخاری صاحب، آپ کا انالیسس، کیا واقعتاً داعش اب ایمرج ہو رہی ہے، بڑا خطرہ وہ بن رہی ہے اور القاعدہ ٹوٹ پھوٹ چکی ہے؟
جی، دونوں باتیں بڑی پرانی ہو گئی ہیں. القاعدہ کا ٹوٹ پھوٹ جانا بہت سال پہلے جو ہے شروع ہو گیا تھا. میرا خیال میں 2006-2007 میں بات ابھر کے سامنے آنا شروع ہو گئی تھی کہ القاعدہ کی اب وہ اسٹرینتھ نہیں رہی ہے جو اوریجنل تنظیم ہے، کیونکہ ڈیولیوشن ہوا تھا القاعدہ کا، لوکل فرینچائز کھل گئی تھی اور وہ جو ہے آٹونومس یا انڈیپینڈنٹ تھی. اب جہاں تک داعش کا تعلق ہے، داعش تو جو ہے نا کلیئرلی بہت بڑا تھریٹ ہے. اس کی وجہ یہ ہے کہ داعش نے وہ کام جو ہے کیا ہے جو کہ القاعدہ کرنا چاہتی تھی، ایریا کا کنٹرول، کیونکہ جو ہے ان کا ایریا کا کنٹرول ٹینوس ہے، وہ اتنا مضبوط نہیں ہے عراق اور سیریا کے اندر، اور جو ہے وہ سائیکولوجیکل آپریشن پہ زیادہ ریلائی کرتے ہیں اپنے آپ کو بڑھا چڑھا کے پیش کرنے کے لیے. لیکن یہ ہے کہ بات یہ بالکل صاف ہے کہ داعش اس وقت مین تھریٹ ہے، القاعدہ اس طرح کا نہیں ہے. لیکن یہ کہنا کہ القاعدہ جو ہے وہ بالکل ختم ہو گئی ہے، یہ بھی غلط ہوگا.
عارف انصار صاحب، داعش اور القاعدہ بنیادی طور پہ ان کے منشور میں کتنا فرق ہے، اور کیا القاعدہ کو ریپلیس کر رہی ہے داعش؟ کیونکہ کہا تو یہ بھی جاتا تھا کہ داعش کا ایجنڈا القاعدہ کی نسبت مختلف ہے.
جی، یہ ٹیکنیکل باتیں تو خیر ہیں، وہی کہ جو میجر ڈفرینس ہو تو یہ بتایا جاتا ہے کہ القاعدہ جو ہے وہ کوئی زمین لینڈ کنٹرول کرنے کی کوشش نہیں کرتا تھا، وہ اپنی کاروائیاں کرتے تھے، اور آئی ایس جو ہے وہ بظاہر جو ہے وہ ایریا کنٹرول کر رہا ہے اور ایک نیشن شاید بنانے کی کوشش کر رہا ہے، کوئی قبضہ کر کے اس کے اوپر اپنا شریعہ نافذ کرنا چاہ رہا ہے. لیکن اس کو بڑی پکچر میں یہ دیکھنا ہوگا کہ ایکسٹریمزم کا فینومینن کے ساتھ کیا ہو رہا ہے. لیبلز، نام، کلاسیفیکیشن، وہ تو ایک الگ ڈائمینشن ہے کہ نان اسٹیٹ ایکٹرز کا ایک فینومینن جو ہے جو ابھرا تھا وہ اب کس نہج پہ ہے. القاعدہ اینڈ ایسوسیٹس کا فینومینن بنا، پھر اس سے آگے جا کے آئی ایس نکل آئی، آئی ایس ایل جو بھی نام یوز کریں، اور اس سے آگے اب کیا بنے گا. نام تو ٹھیک ہے، ایجنڈے تھوڑے فرق ہیں، نہیں ہے کیا ان کے اندر یونٹی آ رہی ہے کسی پوائنٹ پہ جا کے، کیا ان کے اندر لڑائی پڑے گی اور پھوٹ پڑے گی اور ڈس آرگنائزیشن، مختلف دڑے نکلیں گے اور اس سے پھر نیشن اسٹیٹس کے لیے کس قسم کے خطرے بنیں گے. تو یہ میرے خیال میں زیادہ ضروری ہے کہ براڈر اس میں ایکسٹریمزم کے ساتھ کیا ہو رہا ہے. وہ تو ظاہر ہے کہ اب آئی ایس ایل سامنے نظر آ رہی ہے اور القاعدہ جو ہے وہ لگتا ہے کم از کم مڈل ایسٹ میں جو ہے وہ سامنے آ چکی ہے اور زیادہ انفلوئنس کر رہی ہے. ساؤتھ ایشیا میں ایف پیک میں یہ فینومینن وہاں سے کس طرح سے ابھرے گا، کیونکہ وہاں شاید بس القاعدہ کے جو ایسوسیٹس ہیں وہ زیادہ انفلوئنشل ہیں، تو وہ ایک تھیٹر ہے، اس میں شاید ڈفرینٹلی پلے آؤٹ ہو گیم.
کامران بخاری صاحب، اس اسٹیٹمنٹ کو یا اس رپورٹ کو منوان کیوں قبول کر لیا جائے؟ یہ کوئی اسٹریٹجی بھی تو ہو سکتی ہے، کوئی حکمت عملی بھی تو ہو سکتی ہے.
کس اسٹریٹجی کی بات کر رہے ہیں آپ؟
القاعدہ کے افیلیٹس کی، ان کے اوپر ذرا فوکس ہٹ جائے اور اس دوران وہ اپنے آپ کو ری آرگنائز کریں، ری اسٹرکچر کریں.
نہیں، وہ جو ہے یہ ایک بڑی طویل سلسلے کی کڑی ہے. گارڈین کی جو خبر ہے وہ محل میں ان کو ابھی اس چیز کے اوپر انہوں نے دھیان دیا ہے. یہ ایک بہت لانگ اسٹینڈنگ ٹرینڈ ہے، جیسے میں نے کہا 2005-06 سے چل رہا ہے، جب سے جو ہے القاعدہ کی قیادت جو ہے وہ اپنا سیکیور لوکیشن میں جانے کی کوشش کر رہی تھی. تو ظاہر ہے جب آپ فزیکل سیکیورٹی کی تلاش کرتے ہیں تو آپریشنل کنٹرول کی قربانی دینی پڑتی ہے. اس وجہ سے میں سمجھتا ہوں یہ ایک سلسلہ چلا آ رہا ہے اور یہ اس کا منطقی جو ہے نا نیکسٹ سٹیج ہے. اب دیٹ سیڈ، میں یہ بھی کہوں گا کہ دیکھیں القاعدہ افورڈ نہیں کر سکتی کہ پورے کا پورا میدان جو ہے وہ کھلا چھوڑ دے داعش کے لیے. داعش ویسے بھی جو ہے القاعدہ کو اور ان کے حمایتیوں کو جو ہے وہ کنڈیم کر رہی ہے کہ بھئی آپ جو ہے وہ گمراہ ہیں، اور اسی طریقے سے القاعدہ ان کو ایکسٹریمسٹ کہہ رہی ہے. مطلب یہ ایک حیرانگی کی بات ہے کہ زمانہ ایسا آ گیا کہ القاعدہ کسی اور کو ایکسٹریمسٹ کہہ رہی ہے. تو یہ بھی چیزیں دیکھنی ہیں. پھر یہ ہے کہ سیریا کے اندر جو ہے القاعدہ کے جو برانچ ہے جبہت النصرہ، وہ اس کو کچھ کامیابیاں حاصل ہو رہی ہیں اور میں سمجھتا ہوں کہ اس وجہ سے پوری طریقے سے وہ
اچھا. لیکن کامران، یہ جو ایک اسلامسٹ یا جو ایک فائٹر ہے، خاص طور پہ دونوں تنظیموں کے ساتھ ایک ہی نقطۂ نظر سے جڑے ہوئے لوگ ہیں، تو اس کے لیے اٹریکشنز تو آئی ایس میں اس لیے بھی ہو سکتی ہے نا کہ وہ تو باقاعدہ کہیں نہ کہیں کوئی ریاست کا قیام چاہتے ہیں. القاعدہ تو ایکشن یا ایک واردات کرنے کے بعد اس کا وہاں پہ وجود نہیں رہتا ہے، تو جو ایک بڑا ایک ایجنڈا ہے ان انتہا پسند فورسز کا، وہ تو چاہتی ہیں ان کے پاس باقاعدہ کوئی زمین ہو، باقاعدہ کوئی اسٹیٹ ہو جہاں پہ بیٹھ کے وہ آپریٹ کریں.
इसको ऐसा देखना, इसका फर्क ऐसे समझने की जरूरत है कि जो तो पुराने जो है वो ऑपरेटिव हैं, जो सीजनड ऑपरेटिव हैं, वो तो अलकायदा के साथ ही हैं, बेशतर वो अलकायदा के साथ हैं, क्योंकि उनका एक नजरियाती है, फिर जो है उनकी हमदर्दियां हैं और वो दाइश की जो आइडियोलॉजी है उससे इत्तफाक नहीं करते. लेकिन जहां तक दाइश का ताल्लुक है, उनको यंगस्टर्स बहुत मिल रहे हैं, इस वजह से वो ज्यादा बड़ी तंजीम नजर.
एग्जैक्टली. बहुत शुक्रिया आपका कामरान बुखारी साहब, आपने हमें ज्वाइन किया. आरिफ अंसार साहब, आपके भी हम ममनून हैं कि आपने हमारे लिए वक्त निकाला. और सामीन, इसके साथ ही हमारा आज का ये प्रोग्राम जहां रंग अपने इख्तिताम को पहुंचता है. प्रोड्यूसर हैं हमारे साथ अंजुम मेरल गिल और अरीशा खान, जबकि स्टूडियो इंजीनियर्स हैं कीथ होम्स और जैक्सन विट्स. असद हसन को इजाजत दीजिए, अल्लाह हाफिज.
इस प्रोग्राम में जो नुक्ताए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते.